कसैले अब मत्ती 26 को 26 देखि 29 पढ्दिन होला, यहाँ सबैको लागि नजिकै गरौँ क्या अब चाहिँ.
अनि उहाँले खाँदै गर्नुहुँदा यसरी रोटी लिएर आशिष दिई हाँस्नुभयो, अनि चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लेऊ खाऊ, यो मेरो शरीर हो. अनि उहाँले कचौडा लिनुभयो र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, तिनीहरू सबैले यसबाट पियो, किनभने यो नयाँ बाजाको मेरो रगत हो जो चाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ. तर म तिमीहरूलाई भन्दछु, अबदेखि उसो जबसम्म म मेरा पिताको राज्यमा तिमीहरूसित यो नयाँ पिउँदिन त्यस दिनसम्म म यस दापको फलबाट कहिल्यै पिउने छैन.
प्रभुले यस खण्डमा हामीले पढ्यौँ कि मन्दिरलाई उहाँले दिनुभएको दुईवटा विशेष आज्ञाहरू विधिहरू मध्येमा एउटा विधि चाहिँ यहाँ स्थापना गर्नुभएको कुरा यहाँ पाउँछौँ, जसलाई चाहिँ प्रभु भोज भनिन्छ, यसलाई प्रभुको टेबल पनि भनिन्छ, यसलाई सहभागिता पनि भनिन्छ, रोटी भचाइ पनि भनिन्छ. अनि त्यो चाहिँ दुईटा मध्ये एउटा विधि यो हो. अनि अर्को विधि चाहिँ यस आउँलाई यहीँ राखेर मत्ती 28 अध्यायमा अन्तिम अध्यायमा पल्टाउनुहोस् त, दुई पन्ना तिन पन्ना अनि 19 पदमा उल्लेख छ. अर्को विधि चाहिँ मत्ती 28:19 पद यहाँ पढ्छौँ, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ. जसले त्यो चाहिँ पानीको बप्तिस्मा हो, त्यो चाहिँ दोस्रो विधि. प्रभुले केवल दुईटा विधिहरू मात्र मण्डलीलाई दिनुभएको छ. अब यो प्रभु भोजको स्थापना भएको यहाँ पढेपछि हामीलाई एउटा यस सम्बन्धी संसारमा धेरै व्यापक रहेको क्याथोलिक शिक्षा, जुन चाहिँ झुट्टा शिक्षा हो, उनीहरूले चाहिँ ट्रान्ससब्सटेन्सिएसन भनेर एउटा झुटो अर्थ लगाएको छ यो प्रभुभोजलाई. अनि त्यो बुझाउनको लागि चाहिँ मसँग एउटा फोटो भएको भए, कसैको फोटो छ कि, एउटा भजन किताब मलाई एकचोटि पाउँदैन यहाँ चाहिँ. अनि मानव यो बच्चा जो उसको चित्र यहाँ छ सानो, उसको आमाले चाहिँ तपाईँलाई यो चित्र देखाउँदैछ. उसले भन्छ, हेर्नुहोस् यो मेरो बाबु, यो यति वर्ष भयो, एकदम ज्ञानी छ, उसले चाहिँ भन्छ यो मेरो बाबु हो भन्दैछ, मेरो छोरा हो भन्दैछ. होइन, जब त्यसरी चित्र उसले देखाउँछ हामीले सबैले बुझ्छौँ कि होइन, यो कागजको टुक्रालाई उसले त्यो आमाले चाहिँ यो मेरो बाबु भनिरहे होइन, यो त कागजको टुक्रा मात्र भन्छ, सबैलाई थाहा छ. तर जब यो फोटो देखाएर यो मेरो छोरा मेरो बाबु भन्छ, त्यो आमाले आमाले के भन्नेछ भने, यो चित्रले चाहिँ मेरो साँच्चैको छोरा को सम्झना गराउँछ भन्न खोजेको, यसले चाहिँ मेरो छोरालाई इङ्गित गर्छ अथवा देखाउँदछ, औँल्याउँदछ, यो चाहिँ मेरो छोराको प्रतिनिधि हो भन्ने खोजेको, यो कागज नै मेरो छोरा त भनेको होइन. अनि त्यसैले जब प्रभुले चाहिँ यो मेरो शरीर हो भनेर एउटा रोटी लिनुभयो, उहाँले भन्नुभयो यो रोटीले चाहिँ मेरो शरीरलाई देखाउँदैछ, चित्र मात्र हो यो, यो रोटी नै मेरो शरीर त होइन. अनि त्यसैले त्यो अङ्गुरको रस जब कचरोमा राखेर भएको दिनुहुन्थ्यो, यो मेरो रगत हो भन्दाखेरि त्यो साँच्चै नै उहाँको रगत त थिएन. अनि यो चाहिँ वास्तवमा सम्झनाको लागि थियो, जसरी एउटा फोटोले चाहिँ सम्झना गराउँछ त्यो व्यक्तिको. एकचोटि यहीँ औँलाई राखिरहनुहोस्. मत्ती के अरे लुका बाइसमा एकचोटि जाउँ. लुका बाइसको अठार र के अरे माफ गर्नु, लुका बाइसको उन्नाइस. जहाँ लुका बाइसको उन्नाइसमा यसरी प्रभुले भन्नुभएको कुरा हामीले पढ्छौँ. त्यही घडीको कुरा हो. अनि उहाँले रोटी लिनुभयो र धन्यवाद दिएर भाँच्नुभयो र यसो भन्दै तिनीहरूलाई दिनुभयो, यो मेरो शरीर हो जो तिमीहरूका निम्ति दिइन्छ, मेरो सम्झनामा यो गर. यो रोटीले चाहिँ मलाई सम्झना गराउनेछ, तिमीहरूलाई मेरो सम्झना गराउनेछ. यो रगतले चाहिँ मैले तिमीहरूको लागि के गरिदिएँ क्रुसमा त्यो सम्झना गराउनेछ. तर क्याथोलिकहरूले चाहिँ के भन्छन् भने र विश्वास गर्छन् भने, जब उनीहरूले चाहिँ त्यो उनीहरूले प्रभुभोज पनि भन्दैन, त्यसलाई चाहिँ म्यास भन्छ उनीहरूले. त्यो म्यास उनीहरूले लिँदाखेरि चाहिँ जब त्यो रोटी उनीहरूको चाहिँ फेरि पुजारी हुन्छ, पुजारीले जब जब भाँच्छ होइन, अनि जब चाहिँ उनीहरूले प्रार्थना गर्छ त्यो रोटीमाथि होइन, अनि उनीहरूको जादु होला त्यो होइन, सोच्छन् होला त्यस्तै, अनि त्यो रोटी चाहिँ उनीहरूले प्रार्थना गरेपछि चाहिँ येशूको शरीर बन्छ रे है, अनि येशूकै शरीर खाएको रे है. अनि जब त्यो कचौराको लागि उनीहरूले प्रार्थना गर्छ फेरि त्यो चाहिँ रगत बन्छ रे. उनीहरूको शिक्षा नै त्यस्तै छ, एकदमै घृणित र गलत झुटो शिक्षा हो. अनि उनीहरूले चाहिँ भन्छन् हामी चाहिँ येशूलाई हरेक हप्ता ग्रहण गर्छौँ. कसरी भन्दा म्यासमा येशूलाई ग्रहण गरे, अस्ति पनि गरे, अनि फेरि अर्को हप्ता पनि गर्नेछ. हरेकचोटि उनीहरूले येशूलाई ग्रहण गरिरहेछन् रे. एकदम भ्रम हो, महाभ्रम हो सैतानिक है. अनि त्यसमा चाहिँ उनीहरू एकदम अडिक छन् है, अनि उनीहरू एकदम अन्धविश्वासमा उनीहरू त्यसमा छन्. उनीहरू साँचो क्रिस्चियन होइन, यद्यपि क्याथोलिक शिक्षा चाहिँ एकदम व्यापक छ. त्यसैले वास्तवमा एउटा फोटो जस्तै गरी जसरी सम्झना गराउँछ त्यो रोटी र कचौराले पनि प्रभु येशु, उहाँ सिद्ध मानिस, उहाँ हाम्रो लागि बलि हुनुभएको र उहाँले हाम्रो पाप क्षमाको लागि छुटकाराको दाम तिर्दिनु भएको, उहाँको बहुमूल्य रगतले पनि कुराको सम्झना गराएर गराइरहेको हुन्छ. अनि त्यसैले यसबाट हामी के देख्छौँ, परमेश्वरले चाहिँ हामीले कहिले पनि उहाँको पुत्र येशु ख्रिस्टले क्रुसमा के गरिदिनु भयो भन्ने कुरालाई चाहिँ बिर्सेको चाहनुहुन्न. हामीले कहिले पनि बिर्सेको चाहनुहुन्न. उहाँलाई चाहिँ एकदम महत्त्वपूर्ण छ त्यो घटना परमेश्वरलाई. प्रश्न उठ्छ, तपाईँलाई चाहिँ कल्वरी क्रुसमा घटेको घटना कतिको महत्त्वपूर्ण लाग्छ? तपाईँले कतिको सोच्ने गर्नुहुन्छ क्रुसमा प्रभु येशूले के गरिदिनु भयो त्यो घटना मेरो सम्झनामा गर्ने गर. अनि बिचबिचमा उहाँले चाहिँ हप्ता महिना होइन घरिघरि तोकेको चाहिँ छैन, तर जहिले जहिले यो लिन्छ यो पिउँछ मेरो सम्झनामा गर, म नाउन्जेल गर है. अनि तपाईँले सम्झना गर्नुहुन्छ घरमा, तपाईँ हिँड्दा प्रभु येशू ख्रिस्टको क्रुसको मृत्यु तपाईँलाई कतिको महत्त्वपूर्ण छ. अब हामीले चाहिँ यसको यो घटनाको यो जुन विधि दिँदै हुनुहुन्छ र जस यो विधिले जुन मुख्य घटनालाई चाहिँ इङ्गित गर्दैछ, यो यति महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ कति महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ हामीले यहाँ ख्याल राख्नुपर्छ. याद गर्नुहोस् समय कुन थियो भने, यो जब प्रभु स्थापना गर्नुभयो त्यो चाहिँ निस्तार चाडको समय थियो. 26 अध्यायको 18 र 19 पदमा हामीले अघि पढेका थियौँ होइन, मत्ती 26 18 अनि उहाँले भन्नुभयो, शरीरभित्र फलाना मानिस कहाँ जाओ र उनलाई भन गुरुजी भन्नुहुन्छ मेरो समय नजिकै छ, म मेरा चेलाहरूसँग तिम्रो घरमा निस्तार चाड मनाउनेछु. अनि येशूले तिनीहरूलाई हराउनु भए अनुसार चेलाहरूले गरे अनि तिनीहरूले निस्तार भोज तयार गरे. त्यसैले जब त्यो अन्तिम भोज उहाँहरूले खानुभयो होइन, खानेकुरा खानुभयो चाहिँ प्रभु भोजभन्दा पनि अगाडि, त्यो चाहिँ निस्तार चाडको समय थियो. अब निस्तार चाड चाहिँ यहुदीहरूको लागि एकदमै महत्त्वपूर्ण चाड हो. उनीहरूलाई चाहिँ निस्तार चाडले एउटा सम्झना गराउँथ्यो। उनीहरूलाई चाहिँ हामीलाई मिश्र देशबाट, हाम्रो पुर्खाहरूलाई दासत्वको देशबाट शताब्दियौँ अगाडि परमेश्वरले आफ्नो बाहुबलले छुटकारा दिनुभएको, लाल समुद्रबाट हामीलाई चाहिँ पार गराएर हाम्रो प्रतिज्ञाको देशमा ल्याउनु भएको भनेर सम्झना गराउने निस्तार चाड थियो। त्यसैले चाहिँ एकछिन तपाईँले आफूलाई चाहिँ त्यो बाह्रजना चेलाहरूको ठाउँमा यसो राखेर सोच्दाखेरि चाहिँ राम्रो हुन्छ होला। अनि त्यो बाह्रजना चेलालाई चाहिँ कसैले सोध्यो भने, तपाईँ यहुदीहरू, तपाईँहरूलाई चाहिँ परमेश्वरले, तपाईँहरूको परमेश्वरले अहिलेसम्म गरिदिनु भएको सबैभन्दा ठुलो काम के गरिदिनु भएको छ भन्यो भने तुरन्त उनीहरूले जवाब दिन्थे है, सबैभन्दा ठुलो कार्य हामीलाई परमप्रभु यहोवा परमेश्वरले गरिदिनु भएको यही हो कि मिश्र देशमा हामीहरू कमारा कमारीहरू हुँदाखेरि परमेश्वरले थुमाको रगत चौकसमा लगाउनु भएर ठुलो सामर्थ्य उहाँले लाल समुद्रमा प्रकट गर्नुभई हामीलाई चाहिँ छुटकारा दिनुभयो, एउटा उहाँको जाति बनाउनु भयो, किन्नु भयो। अनि यहुदीहरूको लागि चाहिँ सबै इजरायलको यहुदी जातिको इतिहासहरूको सबै घटनाहरूमध्येमा चाहिँ त्यो घटना चाहिँ सबभन्दा एकदम ठुलो, सबभन्दा उज्यालो, महत्त्वपूर्ण देखिन्थ्यो। निस्तार चाडले चाहिँ त्यसको सम्झना गराउँथ्यो उनीहरू। तैपनि जब यो निस्तार चाड, यो अन्तिम रातमा प्रभु आफ्नो चेलाहरूसँग बस्नु हुँदाखेरि चाहिँ र खानु हुँदाखेरि चाहिँ प्रभुले उनीहरूलाई चाहिँ धेरै वर्ष अगाडिको त्यो मिश्र देशको घटना सम्झ भनेर सिकाउनुहुन्न, उहाँले उनीहरूलाई प्रस्थानको पुस्तकको कुरा बताउनुहुन्न, उल्टो बरु त्यस सट्टामा उहाँले चाहिँ एउटा नयाँ कुरा स्थापना गर्नुहुन्छ, जुन नयाँ भोज होइन, छुट्टै भोज, निस्तार भोज होइन, तर नयाँ भोजले चाहिँ पछाडि उहिले गएको घटनालाई होइन तर अगाडि अब हुन लागिरहेको घटनालाई चाहिँ देखाउँथ्यो, जुन चाहिँ भोलिपल्टै उहाँले गर्न लागिरहेको थियो, त्यो चाहिँ उहाँ क्रुसमा जान लागिरहनु भएको थियो। अनि जुन घटना चाहिँ को सानो छाया मात्र थियो त्यो उहिलेको मिश्र देशको घटना, जब चाहिँ थुमा मारिन्थ्यो अनि चौकसमा रगत लगाइन्थ्यो, अनि परमेश्वरले भन्नुभएको थियो जब म रगत देख्छु त्यो ढोकाको चौकसमा तब तिमीहरूलाई चाहिँ म निस्तार गर्नेछु अथवा छुटकारा दिनेछु, तिमीहरूलाई नागेर जानेछु। अनि येशु ख्रिस्ट नै हाम्रो निस्तारको पाठो हुनुहुन्छ भनिएको छ पहिलो कोरिन्थी 5:7, एकचोटि पठाउ, पहिलो कोरिन्थी 5:7। पहिलो कोरिन्थी 5:7 म पढ्छु, यसकारण पुरानो खमीर निकालेर यहुदीहरूले चाहिँ निस्तार चाडमा चाहिँ आउनुभन्दा अगाडि उनीहरूले सबै खमीर चाहिँ निकाल्नु पर्थ्यो। खमीर चाहिँ पापको चित्र न, हामी अलग गरिएको परमेश्वरको पवित्र जाति भन्ने चित्र हुन्थ्यो। त्यसैले अब यसको जुन छाया थियो त्यसको अब वास्तविकताको शिक्षा दिँदै यहाँ पहिलो कोरिन्थी 5:7 हामीलाई भनिएको छ, यसकारण पुरानो खमीर निकालेर शुद्ध पार र तिमीहरू एउटा नयाँ ढिक्का हुन सक, यस्तै अखमीर तिमीहरू छौ पनि, किनकि ख्रिस्ट पनि जो हाम्रो निस्तारको पाठो हुनुहुन्छ हाम्रा निम्ति बलिदान हुनुभएको छ। प्रभु स्थापना गरेको ठिक भोलिपल्ट नै त्यो महान घटना कलवरी क्रुसमा उहाँले सम्पन्न गर्नुभयो। अनि यो घटना चाहिँ सम्झना गर्नु भनेर प्रभु येशूले बताउनु भयो, निस्तार चाड है, तर प्रभु येशूको क्रुसको मृत्यु। त्यसैले व्यापक रूपमा अहिले फैलिरहेको यो झुटो शिक्षा है, यो कोरियाको झुटो ख्रिस्ट आन्सन होम जो मरेकै थोरै वर्ष भइसक्यो, अनि उसको प्रेमिका जाङ जुलसाले चाहिँ फैलाइरहेको छ कि आन्सन होम चाहिँ ख्रिस्ट हो, अनि आन्सन होमले चाहिँ मुक्तिको बाटो चाहिँ मान्छेले बिर्सिसकेको थियो अनि उसले पुनर्स्थापन गर्यो। अनि के हो त्यो मुक्तिको बाटो भन्यो भने चाहिँ उसले भन्छ निस्तार चाडले, निस्तार चाड चाहिँ ऊ जेलमा परेको थियो, आन्सन होमले चाहिँ प्रकट गरिदिनु भयो आन्सन होमको जय होइन, उनीहरूको शिक्षा यही छ, त्यो झुटो शिक्षा हो। निस्तार चाड हामीलाई मान्न भनेको छैन, रेख 20 अध्यायमा फेरि पल्टाउनुहोस् त मसँगै. सुरुको मण्डलले निस्तार चाड मान्दैन थियो, है, यहुदीहरूले निस्तार चाड मान्थे, तर सुरुको मण्डलले निस्तार चाड मानेको कहीँ पनि छैन. प्रेरितको पुस्तकमा हामी एउटा उदाहरण दिन लागेका छौँ, अनि यसले नै यो कुरालाई चाहिँ सदाको लागि चुप गराउनु पर्ने हो. तर झुटो शिक्षकहरू बाइबल सुन्न त चाहँदैनन्, उनीहरूकै झुटो भ्रममा चाहिँ अगाडि बढ्न चाहन्छन्. प्रेरित 20 अध्यायमा चाहिँ एउटा घटना छ. पावल प्रेरित सुसमाचार सुनाउने क्रममा तेस्रो मिसनरी यात्रामा चाहिँ जाने क्रममा ट्रोआस भन्ने ठाउँमा आइपुगेका छन्. अनि यहाँ पढ्छौँ छ पदमा, अनि अखमेरी रोटीका दिनहरू पछि. भनेपछि समय चाहिँ कहिले थियो भने निस्तार चाड सकिसकेको थियो, अनि त्यसपछिको सात दिनको अखमेरी रोटीको चाड पनि सकिसकेको थियो. त्यसैले अखमेरी रोटीका दिनहरू पछि हामीले फिलिपीबाट जहाज यात्रा गर्यौँ र पाँच दिनमा उनीहरू कहाँ भनेको ट्रोआसमा आइपुग्यौँ, जहाँ हामी सात दिनसम्म बस्यौँ. अझ सात दिन बितिसक्यो, यात्रा गर्दा कति दिन बित्यो होइन, निस्तार चाड उहिले बितिसक्यो. अनि अब चेलाहरू हप्ताको पहिलो दिन आइतबार के गर्छन् सात पद, अनि हप्ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नका निम्ति भेला भए. के को लागि भेला भए? रोटी भाँच्नका निम्ति चेलाहरू भेला भएका छन् हप्ताको पहिलो दिनमा, प्रभु यीशु बौरी उठ्नु भएको दिनमा उनीहरू रोटी भाँच्दैछन्. अनि यो चाहिँ निस्तार चाड हो त, कसरी हुन सक्थ्यो? दुई हप्ता जति भइसक्यो निस्तार चाड सकिएको, भर्खर अघि पढ्यो. अनि यो चाहिँ प्रभु हो जुन चाहिँ प्रभुले यो अन्तिम रात चाहिँ स्थापना गर्नुभएको, हामी मण्डलयुगलाई दिएको विधि. अनि उनीहरू रोटी भाँच्न भेला भएर उनीहरू त्यहाँ वचन सुन्छन्, रातभरि प्रचार गर्छ पावलले, है. त्यसैले उनीहरू चाहिँ सारा मण्डली भेला भएको छ, कुनै कसै घरमा चाहिँ खाना खान भेला भएको थिएन. यो चाहिँ विधि थियो, यो चाहिँ प्रभु यीशुको मृत्युको सम्झनामा उनीहरूले प्रभुको आज्ञा पालन गर्दै यो मेरो शरीर हो भन्दै रोटी दिनुभएको, यो मेरो रगत हो भनेर अङ्गुरको रस पिलाउनु भएको आज्ञा मुताबिक उनीहरूले गर्दै थिए. अब मत्ती 26 है, मत्ती 26 त्यहाँ एउटा अर्को शब्द छ. जब उहाँले यो भन्नुभयो 28 पदमा, जब यो 14 दिनमा उहाँले यसरी भन्नुभयो 28 पदमा, किनभने यो नयाँ वाचाको मेरो रगत हो जो चाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ. नयाँ वाचा भन्ने शब्द छ, यसलाई नयाँ करार भनेर अनुवाद पनि सकिन्छ एउटै कुरा. अनि जब नयाँ वाचा अथवा नयाँ करार भन्ने त्यो शब्द सुन्ने बित्तिकै यहुदीहरूलाई चाहिँ यो चाहिँ एकदमै सर्वङ्ग हुन्थ्यो, किनभने पुरानो नियमको हरूमा यसको बारेमा लेखेको थियो अगमवाणीको पुस्तकहरूमा. अनि हामी चाहिँ पढ्छौँ यर्मिया 31 अध्यायमा नयाँ करारको बारेमा एकचोटि पढौँ. यर्मिया 31 यर्मियामा चाहिँ यो नयाँ करार परमेश्वरले इजरायलसँग बाँध्नुहुनेछ भविष्यमा भनेर उहिले लेखेको थियो. अनि प्रभु यीशुले अन्तिम रातमा चाहिँ यो मेरो नयाँ वाचाको रगत हो भनेर भन्नुहुँदाखेरि चाहिँ यो यर्मिया 31 उनीहरूलाई सम्झनाउनु स्वाभाविक थियो. यर्मिया 31:31-34 पढ्दिनेछु. परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन् जब इजरायलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु. तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करार जस्तै यो हुने छैन जब मैले तिनीहरूलाई हातमा समातेर मिश्र देशबाट डोर्याएर ल्याएको थिएँ. परमप्रभु भन्नुहुन्छ, तिनीहरूले मेरो करार भङ्ग गरे यदि म तिनीहरूका पिता थिएँ. परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इजरायलको घरानासँग यो करार बाँध्नेछु. कुन करार? तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्. 34 परमप्रभुलाई चिन भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्नो दाजुभाइलाई सिकाउने छैन, किनकि सानादेखि लिएर ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन् परमप्रभु भन्नुहुन्छ, किनकि तिनीहरूका सुन्नुहोस् जब अपराधहरू म क्षमा गर्नेछु र म तिनीहरूका पाप कहिले सम्झना गर्ने छैन। यो मेरो नयाँ वाचाको रगत हो। अनि त्यसपछि उहाँले के भन्नुभयो साथ साथमा, जो चाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ। त्यसैले नयाँ करारको प्रतिज्ञामा चाहिँ इजरायलले चाहिँ पुरा पापहरूको पुरा पुरा क्षमा पाउनेछ भन्ने प्रतिज्ञा थियो। अनि अब हामीलाई थाहा छ यो पापहरूको क्षमा चाहिँ ख्रिस्टको रगत बहाएको रगतमा आधारित रहेछ। त्यसैले एकचोटि रोमी 3:25 हेर्नुहोस् त, ज्यादै महत्त्वपूर्ण कुरा छ। रोमी 3:25 24:23 यसो पढौ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रीष्ट यीशुमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। उहाँलाई भनेको प्रभु येशूलाई परमेश्वरले पिताले प्रायश्चित ठहराउनु भयो, अर्थात् हाम्रो पापको लागि सट्टा भन्ना सन्तुष्ट रूपमा चाहिँ उहाँले माग पूरा गर्ने व्यवस्थाले चाहिँ पापी मर्नुपर्छ भन्ने व्यवस्थालाई पूरा गर्ने उहाँको कार्य गर्ने व्यक्ति ठहराउनु भयो। उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूका क्षमाका विषयमा अब सुन्नुहोस् न आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो भन्दैछ। अर्थात् क्रुसमा जब प्रभु यीशु मर्नुभयो त्यहाँ चाहिँ परमेश्वरले आफ्नो के प्रकट गर्नुभयो भनेछ भने उहाँको धार्मिकता प्रकट गर्नुभयो। उहाँले चाहिँ आफूलाई चाहिँ सफाई दिनुभयो भनेको जस्तो, आफूलाई चाहिँ उहाँले चाहिँ पुरै सफाई दिएर आफ्नो धार्मिकता प्रकट गर्नुभयो। अर्थात् किनभने प्रश्न एउटा छ, कसरी परमेश्वरले पापलाई दण्ड नदिइकन छाड्न सक्नुहुन्छ, कसरी परमेश्वरले पवित्र भइकन पनि पापलाई सजाय नदिन नदिइकन बस्न सक्नुहुन्छ? क्रुसले चाहिँ प्रमाणित गर्यो त्यसो होइन। परमेश्वर पापप्रति चाहिँ आँखा चिन्देर बस्नुभएको होइन, व्यवस्था गर्नुहुन्न। परमेश्वरले पापप्रति चाहिँ एकदमै गम्भीर व्यवहार गर्नुभयो। क्रुसमै आफ्नो पुत्रलाई मर्न दिनुभयो, उहाँ प्रायश्चित हुनुभयो, हाम्रो सट्टा उहाँ मरिदिनुभयो। अनि यहाँ के भनेको यहाँ 3:25 जहाँ हेर्दैछ नि, यो चाहिँ परमेश्वरको सहनशीलतामा, परमेश्वरले सहेर सहनशीलतामा पहिले गरिएका पापहरूका क्षमाका विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति अरे। उहाँले चाहिँ केको विषयमा आफ्नो धार्मिकता प्रकट गर्नुभयो भने पहिले गरेका पापहरूको क्षमाको विषयमा। आदमदेखि यसो विचार गर्नुहोस् होइन, आदमले जब पाप गरे नि त्यो बेलादेखि होइन सयौं वर्ष बित्दै क्रुस नआएसम्म परमेश्वरले चाहिँ पापलाई दण्ड नदिइकन छोडिरहनु भएको थियो, त्यतिकै छोडिरहनु भएको थियो। यसो हेर्दाखेरि चाहिँ परमेश्वरले पापलाई देखिए पनि दण्ड हुनु जस्तो देखिन्छ। आदमदेखि क्रुससम्म पवित्र परमेश्वरले पापलाई त्यतिकै जान दिनुभएको जस्तो देखिन्थ्यो। अनि क्रुसमा प्रभु येशू मर्नुभन्दा अगाडि जुन पुरानो नियमका विश्वासीहरू छन् नि, दाऊद, अब्राहम होइन, हनोक, उनीहरू त प्रभु कहाँ गए होइन, स्वर्ग लोक गए भनेर होइन, अब्राहमको काखको कुरा गरे होइन, उनीहरू आराममा प्रवेश गरे, कसरी प्रवेश गरे? उनीहरूको पापहरूको लागि त तिरेकै थिएन होइन, क्रुस नआएसम्म त तिरेकै थिएन। उनीहरू सब चाहिँ कसरी गए भने उनीहरू चाहिँ अगाडि नै होइन, तिर्नुभन्दा अगाडि नै उनीहरू जान पाएको चाहिँ के जस्तो भने, जस्तो कि तपाईँलाई मैले केही पैसा तिर्नु छ होइन, अनि किनभने मैले तपाईँको पसलमा आएको होइन पैसा छैन है अनि मैले भने म यो तिर्छु है सामान लानु दिनुहोस् है ल ल म तपाईँलाई चाहिँ मेरो ब्याङ्क तपाईँको पनि त्यहाँ म चाहिँ एउटा चेक काटिदिन्छु होइन यो चेक चाहिँ म लेखिदिन्छु हुन्छ भन्दाखेरि ल हुन्छ भने अब त्यो त अलिकति उधारो जस्तै भयो एक हिसाबले भन्नु किनभने चेक पाउँदा नि उसले पैसा त पाउँदैन होइन उसलाई केही समय लाग्छ त्यहाँसम्म जान अनि त्यो पैसा निकाल्नलाई होइन त्यसैले पुरानो नियमका विश्वासीहरू चाहिँ उधारोमा उनीहरू चाहिँ स्वर्ग गएका क्रुस नयाँसम्म उनीहरूको पापको जुन क्षमा छ नि वास्तवमा तिरिएकै थिएन तर क्रुसमा आएर चाहिँ त्यो चाहिँ सब तिरिएको अनि त्यसैले परमेश्वरले पहिले गरेको पापहरूको विषयमा क्षमा जुन गर्नुभयो भने त्यसको विषयमा आफ्नो धर्मी ठहराउनु भयो क्रुसमा चाहिँ आफ्नो धार्मिकता प्रकट गर्नुभयो रोमी 3:25 त्यही भनिरहेछ ऐतिहासिक रूपमा चाहिँ तिरिसकिएको थिएन है जस्तो कि आजकल चलन छ कि क्रेडिट कार्ड भन्छ है अनि आजकल त चेक पनि अब सट्टामै एउटा यत्रो प्लास्टिकको टुक्रा हुन्छ होइन अनि त्यो ब्याङ्कले दिँदो रहेछ अनि त्यो क्रेडिट कार्ड हुँदो रहेछ अनि विभिन्न खालको पसलहरूमा सबै पसलमा त होइन काठमाडौँको ठुल्ठुलो पसलमा चाहिँ त्यही एउटा प्लास्टिकको टुक्रा देखेपछि होइन अनि अनि उनीहरू नम्बर सम्बर टिप्छ के राख्छ उनीहरूको कम्प्युटरमा अनि त्यसको चाहिँ होइन कति पैसासम्म उनीहरूले हजारौँ रुपियाँको सामान किनेर जान्छ अनि उनीहरूले चाहिँ त्यो सामानको उपभोग गर्न थाल्न सक्छन् त्यो सामानको सबै फाइदाहरूले उठाउन सक्छन् घरमा गएर है वास्तवमा उधारो जस्तै हो त्यो चाहिँ उधारोमा चाहिँ किनेको तर पछि चाहिँ तिरिन्छ भन्ने ग्यारेन्टी चाहिँ त्यो उसले बसिदिएको थियो होइन अब परमेश्वरको धार्मिकता चाहिँ क्रुसमा अब प्रकट गरिएको छ है उहाँले सबै र हरेक पाप जो आदमदेखि मानिसहरूले गरेका थिए र अझ पछि भविष्यमा होइन यहाँ नपुगेसम्म गर्नेछन् मान्छेहरूले ती सबै पापहरूको चाहिँ न्याय क्रुसमा गरिएको न्याय गर्नुभयो परमेश्वरले है त्यो हाम्रो अध्ययनमा आउँदैछ कल्भरी क्रुसको भयानक न्याय त्यसैले क्रुस नै सारा इतिहासको मुख्य केन्द्रमा छ पुरानो नियमका विश्वासीहरूले चाहिँ अघिल्तिर हेर्दै थिए एक दिन चाहिँ तिरिनेछ हाम्रो एक दिन चाहिँ त्यहाँ पुरा परमेश्वरले जे गर्नुपर्छ गर्नुहुन्छ हाम्रो लागि होइन आजको विश्वासीहरू चाहिँ होइन पुरानो नियमको विश्वासले अगाडि हेर्दै थिए आजको विश्वासीहरू चाहिँ पछिल्लोतिर हेर्दैछन् तिरिसक्नुभयो उहाँले तिरिसक्नुभयो भनेर छ पुरानो नियमको विश्वासीले तिर्नु हुनेछ भनेर चाहिँ उनीहरूले चाहिँ पशु बलिदान ल्याउँथे सम्झना गर्थे एक दिन तिर्दिनुहुन्छ यसले त हुने होइन नि त यो त सम्झना अनि तर अहिलेको विश्वासीहरूले चाहिँ पशु बलिदान होइन तर प्रभु भोज लिन्छ तिरिसक्नुभयो सम्झनामा गर्ने गर मेरो सम्झनामा गर्ने गर त्यसैले यो प्रभु भोजले चाहिँ क्रुसमा प्रभु येशूले सम्पन्न गर्नुभएको त्यो कार्य अति ठुलो कार्य जुन इतिहासको मुख्य केन्द्रमा छ त्यो पुरा गर्नुभयो अब एउटै कुरा यहाँ अलिकति हेरौँ मत्ती 26 मत्ती 26 अध्याय पत्रुसको समस्या हेर्न लागिरहेछ अनि हामी 30-35 पदहरूसम्म पढ्नेछौँ एकजनालाई पढ्नलाई यहाँ दिलीप भाइले पढिदिनुहुन्छ कि मत्ती 26:30-35
अनि एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडामा जानुभयो तब येशूले तिमीहरूलाई भन्नुभयो आज रात तिमीहरू सबैले मेरो कारणले गर्दा ठेस खानेछौ किनकि यस्तो लेखिएको छ म गोठालालाई हिर्काउनेछु र बगालका भेडाहरूतिर तितर बितर हुनेछन् तर बौलेर उठेपछि म तिमीहरू भन्दा पहिले गाली जानेछु पत्रुसले जवाब दिएर उहाँले भने तपाईँको कारणले गर्दा सबैजनाले ठेस खाए तापनि म चाहिँ कहिल्यै ठेस खाने छैन यसैले तिमीलाई भन्नुभयो म तिमीलाई साँचो भन्दछु आज रात भारे बाँच्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भने, मैले तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई कुनै रीतिले इन्कार गर्ने छैन। अनि अरू सबै चेलाहरू पनि त्यही प्रकारले भने।
पत्रुसले त्यसरी भन्दाखेरि पत्रुसले चाहिँ खालि देखावटी कुरा गरिरहेको थियो भन्ने त कसैले पनि भन्दैन। उसले जे भन्दै थियो उसले जानी बुझी भन्दै थियो, उसको मनमा त्यही नै थियो। उसले चाहिँ साँच्चै नै है भन्दै थियो, वास्तव एकदमै इमानदारता भन्दै थियो। तर एउटा समस्या, उसको समस्या के थियो भने उसले आफूलाई राम्रोसँग चिनेको थिएन, उसको आफ्नै कमजोरीहरू उसले जानेको थिएन। सङ्कष्ट र परीक्षाको घडीमा ऊ कति कमजोर छ उसले जानेको थिएन। उसँग आत्मविश्वास चाहिँ सगरमाथाको चुचुरमा पुग्ने जस्तै खालको थियो, तर उसँग चाहिँ ख्रिस्टमाथिको भरोसा चाहिँ थिएन। त्यो चाहिँ कम थियो अनि त्यो चाहिँ आवश्यक थियो। पत्रुसको समस्या त्यो हो, अनि हाम्रो पनि कतिचोटि त्यही समस्या आउँछ। म अवेर गर्दिनँ थिएँ भन्छ, हामीलाई आत्मविश्वास चाहिएको होइन, हामीलाई चाहिँ ख्रिस्ट विश्वास चाहिएको अथवा ख्रिस्टमाथिको एकदम ठोस भरोसा र विश्वास चाहिएको छ। एकचोटि फिलिपी चारमा पढाउँदा पत्रुसलाई प्रभुले भन्दैछन्, भन्दै हुनुहुन्छ उहाँले, पत्रुस तिमीले मलाई चाहिँ सबैले तिमीले पनि मलाई छोड्नेछौ भन्दाखेरि, म त होइन, मैले त गर्दिनँ नि त्यस्तो, मर्नु पऱ्यो भने। अनि उसले चाहिँ जे भन्दैछ उसको मनदेखि नै भन्दैछ, बिचरा भनौँ न। तर उसले सिक्न चाहन्छु थियो फिलिपी चारको तेह्रमा ठिक खालको साहस भनेको यहाँ पाउँछ, जुन चाहिँ पावलले बताउँछन् हामीलाई। फिलिपी चारको तेह्रमा मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुराहरू गर्न सक्छु। पत्रुसले त्यो रात भन्नुपर्ने थियो, प्रभु म एकदम कमजोर भाँडा छु, थाहा पाइसकेँ 3.5 वर्ष भयो तपाईँले मलाई कति सिकाउनु खोज्नु हुँदाखेरि चाहिँ पनि म चाहिँ र आफ्नो कमजोर चाहिँ अलिअलि थाहा पाएँ। प्रभु तपाईँले मलाई सम्हाल्नु भयो भने यो रात चाहिँ म तपाईँलाई चाहिँ म इन्कार गर्ने छैन, प्रभु मलाई सहायता गर्नुहोस् भन्नुको सट्टामा कहाँ यिनीहरूले त्याग्छन् त्याग्लान् तर म चाहिँ त्याग्दिनँ, हेर्नुहोस् प्रभु है। तर पावलले ठिक तरिकाले भन्छन्, मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु। पावलको जीवनमा कति समस्याहरू आए है, जुनै समस्यालाई पनि उसले हेर्दै ख्रिस्टको शक्तिद्वारा मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म पार हुन्छु। उहाँको इच्छा, उहाँको समय, उहाँको ठाउँ, उहाँको महिमा, म चाहे मरौँ चाहे बाँचौँ उहाँको महिमा हुने नै छ। त्यस्तो खालको तरिकाले भन्छन् एकचोटि यहाँ फिलिपी एकमा हेर्नुहोस् न, यस्तो खालको साहस हामी चाहिएको छ। फिलिपी 1:20, मेरो उत्कट चाहना र आशा अनुसार कुनै कुरामा पनि म शर्ममा पर्ने छैन, तर सम्पूर्ण साहसमा अहिले पनि सधैँ चाहिँ चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा ख्रिस्टको महिमा मेरो शरीरमा हुनेछ। किन 21 पद, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुन्छ, अर्थात् म भित्र जिउने मलाई शक्ति दिने चाहिँ ख्रिस्ट हुन्छ र मर्नु चाहिँ लाभ। यो चाहिँ ठिक हो है, यस्तो खालको चाहिन्छ है। अनि ऊ झ्यालखानामा छ पावल यो पत्र फिलिपीहरूलाई लेख्दाखेरि, तर घरिघरि हामी के पाउँछौँ यसो हेर्नुहोस् त, फिलिपी 1:1 के अरे 3:3 हेरौँ त, 3:1 एक पद चिठी लेख्दैछ झ्यालखानाबाट, अन्तमा मेरो भाइहरू हो प्रभुमा आनन्द गर, प्रभुमा आनन्द गर, पावल तिमी झ्यालखानामा छौ प्रभुमा आनन्द गर उसले भन्दैछ। त्यसपछि फिलिपी 4:1 पुग्छौँ, त्यसपछि हामी पढ्छौँ 4 पद, प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्दछु आनन्द गर। यो कुनै पावलबाट आफै निस्केको कुरो थिएन, तर मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सधैँ आनन्द मनाउन सक्छु। यो चाहिँ ठिक खालको विश्वास हो। पत्रुसले चाहिँ सिक्नु थियो, अनि पत्रुसलाई त प्रभुले भन्नुभएको थियो तिमीलाई चाहिँ एकदम खतरा छ, तिमीहरू सबैलाई खतरा छ, अनि आत्मिक रूपले त्यसको लागि तयारी हुनलाई चाहिँ तिमीहरूले के गर्नुपर्छ। मत्ती 26 अध्यायमा उहाँले बताउनु भएको थियो, पठाउनुहोस् एकचोटि मत्ती 26 अनि 40 पदमा, यो चाहिँ पछि पनि पढ्नेछौँ तर लेख्नु पढौँ। अनि उहाँ चेलाहरूका आउनुभयो र तिनीहरूलाई निधाइरहेका भेट्टाउनुभयो, रात छिपिँदैछ। अनि उहाँले पत्रुसलाई भन्नुभयो कि तिमीहरू मसँग एकै घन्टा पनि जागर रहन सकेनौ, 41 पद, जागर रह, प्रार्थना गर, परीक्षामा नपर, आत्मा साँच्चै तयार छ तर शरीर कमजोर छ पत्रुस, है 43 पद। अनि उहाँ आउनुभयो र तिनीहरूलाई फेरि निधाइरहेको भेट्टाउनु भयो, किनभने तिनीहरूका आँखा लट्ठ भएका थिए, त्यसैले उनीहरूले आत्मिक रूपमा त्यो परीक्षा घडीमा फेल नखानको लागि चाहिँ प्रभुले बताइसक्नु भएको थियो, जागर रह, प्रार्थना गर, अनि चेतावनी पनि दिइसक्नु भएको थियो। तर दुइटै गरेर है पत्रुसको समस्या चाहिँ यो थियो, त्यसैले यो अन्तिम रात चाहिँ जब आयो तब चाहिँ युदा इस्करियोती धोका दिनलाई अगाडि बढ्दैछ, अनि यतातिर प्रभुले एउटा नयाँ कुरा गर्नुभइकन उहाँको मृत्युलाई सम्झना गराउने एउटा विधि स्थापना गर्नुहुन्छ। जसपछि उहाँहरू भजन गाएर कोठाबाट बाहिर निस्कनुहुन्छ चेतन डाँडा, अनि चेतावनी दिनुहुन्छ पत्रुस अब चाहिँ आफैमा चाहिँ निकै साहस गरिरहेछ तर उसले चाहिँ प्रभुलाई इन्कार गर्ने समय एकदमै नजिक आइरहेछ, जुन अध्ययन चाहिँ हामी पछि गर्नेछौँ। त्यसैले प्रभुलाई धन्यवाद होस् है, यो मेरो शरीर हो, यो मेरो रगत हो, प्रभुले चाहिँ हाम्रो निम्ति आफ्नो प्राणै दिनुभयो, उहाँको प्रेमलाई धन्यवाद छ।